रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम संवादको आजको श्रृंखलामा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। श्रोताहरू, प्रदेश एक बागमती प्रदेश र कर्णाली प्रदेशमा सरकारहरू परिवर्तन भएका छन्, जहाँ क्रमशः राजेन्द्र राई, राजेन्द्र प्रसाद पाण्डे र जीवनबहादुर साई नेतृत्वमा प्रदेश सरकारहरू बनिसकेका छन्। हिजै मात्र प्रदेश कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुखहरू पनि परिवर्तन हुनुभएको छ। सरकार सञ्चालनका लागि गठबन्धन दलहरूको बीच समन्वय समिति बनेको छ र सरकारले थप गति लिने विश्वास गरिएको छ। र यी सबै सन्दर्भहरूसँगै अब विभिन्न किसिमका चाडपर्वहरूको क्रम पनि जारी छ। दशैं सकिएको छ, तिहार सकिएको छ, आजदेखि छठ प्रारम्भ भएको छ र हामी छठका विषयमा आज दिउँसो विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारणहरू गर्नेछौं। 3 बजेको समाचारदेखि सभाचारदेखि 5 बजेसम्म विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारण गर्नेछौं। भोलि बिहान पनि छठको विषयमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारणहरू हुनेछन् र विशेष अन्तर्क्रियाहरू हुनेछन्। आज चाहिँ हामी यो सरकार सञ्चालनका लागि गठबन्धन दलहरूको समन्वय समिति बनेको, सरकार प्रदेश सरकारहरू परिवर्तन भएको र यो यात्रा निरन्तर अघि बढ्ने यो सन्दर्भको विषयलाई लिएर छलफल गर्छौं। आजको अन्तरसंवादमा हामीसँग पाहुना हुनुहुन्छ नेकपा मालेका महासचिव सीपी मैनाली र नेपाली कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ उहाँसँग र उहाँसँग रहेर हामी यी सबै सन्दर्भसँग जोडिएर कुरा गर्छौं। यतिखेर उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सीपी मैनाली ज्यू, हार्दिक स्वागत छ।
बहुत धन्यवाद।
आराम हुनुहुन्छ?
ठिकै हो।
अब सरकारको गति पनि विस्तारै अघि बढ़ेको भनिएको छ, समन्वय समितिहरू पनि बनेको छ, प्रदेश सरकारहरू पनि बने, आफ्नै ढंगले अघि बढ़ेको छ, यहाँले पनि गम्भीरतापूर्वक हेरिराख्नु भएको छ। कसरी हेर्नु भएको छ वर्तमानको यो समसामयिक राजनीतिलाई चाहिँ?
बडो हाम्रो नेपालको अहिलेको समसामयिक राजनीति बडो विवादास्पद र मेरो विचारमा एउटा एक किसिमले संकटापन्न अवस्थामा छ। विवादास्पद यसकारण भनौँ कि अहिले जुन यो गठबन्धन बनेको छ, होइन, यो गठबन्धनको राजनीति दिशा के हो? होइन, यसले जस्तो भनौँ पाँचतिर फर्केका दलहरू छन्। अब प्रधानमन्त्रीको एउटा अभिष्ट छ, अरूहरू पनि एउटा समूह बाहेक अरूहरू पनि त्यसको निकट देखिन्छन्, तर पूर्ण सहमति छैन यो विशेष गरिकन एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सन्दर्भमा। अब यसरी नै अन्य अब आर्थिक सामाजिक नीतिहरूमा पनि तिनीहरूका बीचमा भिन्नताहरू छन्, होइन, र अहिले देशमा जस्तो भनौँ 72 साल असोजमा जारी भएको संविधानका धेरै प्रश्नहरूबारे विषयहरूबारे प्रश्न उठेका छन्। कयौं भने जनताले जुन कुरा उठाइरहेका छन् तिनीहरूले प्रतिदिन चाहिँ लोकप्रियता पाइरहेका छन् र कतिपय संविधानमा राखिएका प्रावधानहरूले जुन प्रभाव र परिणाम दिनुपर्ने हो देशको निम्ति, राष्ट्रको र जनताको हितको निम्ति, त्यो नदिएको दृष्टिगोचर पनि भइरहेको छ र विरोधमा आवाज पनि उठिरहेको छ।
ती कुन संविधानका कतिपय विषयहरूमा प्रश्न उठेका छन् भन्नुभएको छ, त्यो के विषयहरू?
सबभन्दा पहिले त कुरा गरौँ यही सुधारिएको संसदीय प्रणालीकै कुरा गर्नुहोस्। अन्त नेपालमा 7 सालमा पनि आयो अब संसदीय बेलायती प्रणाली, तर विशेष गरी बाह्य शक्तिको हस्तक्षेप र त्यस विरोधी देशभित्रका शक्ति राजनीतिक शक्तिहरूको विरोध अथवा समर्थन तिनीहरूको टक्रावले गर्दा 17 साल पुगे गते त्यो दुर्घटनामा पर्यो। फेरि 46 सालको आन्दोलनले त्यही संसदीय प्रणाली, बेलायती संसदीय प्रणाली हुबहु ल्याइयो, तर के भने ल्याउनेहरू नै त्यसलाई सञ्चालन गर्न अयोग्य भए, उनीहरू असक्षम भए, उनीहरू आफै त्यसबाट त्यसको त्यो संसदीय राजनीतिको अथवा यसलाई भनौँ पुँजीवादी राजनीतिका मूल्य मान्यताबाट पनि स्खलित भए। कम्युनिस्ट नामधारी दलहरू पनि र अब प्रजातन्त्रको मसिया भने नेपाली काङ्ग्रेस पनि, त्यस्तो स्थितिमा फेरि अर्को एउटा विद्रोह सृजना भयो, त्यसलाई बाह्य शक्तिले पुरा चेको पूर्ण दियो। यस क्रममा त्यो दोस्रो पटक आएको विधान संसदीय प्रहरी पार्टी पनि दुर्घटनामा पर्यो। अब अहिले चाहिँ विगतमा भएका संसदीय प्रणाली आएका संसदीय प्रणालीले लाभ दिएन, फाइदा दिएन भनेर सुधार गरियो, होइन, यस्तो त्यसमा केही महत्वपूर्ण कुराहरू खास गरी अविश्वासको प्रस्ताव राख्ने, सरकारको लागि दिगो बनाउने सम्बन्धी केही सुधारहरू भए। अब त्यो सुधार गरेर ल्याएको संसदीय व्यवस्थालाई ती ल्याउनेहरूले नै समाप्त गरिदिए। जस्तो अहिले आएर संसदका तीनटा अङ्गहरू भने यो व्यवस्थाका अब विधायिका, कार्यपालिका र न्यायपालिका, यी सबै सत्ताको निम्ति गठजोड गर्छन्। यिनीहरूको जुन भनौँ न यिनीहरूको जुन यिनीहरूको बिचमा सन्तुलन र विकेन्द्रीकरण र सन्तुलनको जुन अवस्था हो त्यो अवस्था रहेन। अब जस्तो भनौँ पछिल्लो पटक अब न्यायालय जस्तो न्यायपालिका जस्तो संस्थाले पनि सत्तामा भागीदारी मागो र कार्यपालिकाले पनि त्यो भागीदारीलाई स्वीकार गरो होइन र न्यायपालिकाले यस्तो निर्णय गर्यो संविधानको जुन ढङ्गको निर्णय गर्न उचित हुन्थ्यो जस्तो व्याख्या गर्न उचित हुन्थ्यो त्यो नगरेर 2077 सालको जेठ 7-8 गरेको 8 गते गरेको विघटनलाई पुनर्स्थापना गर्नु त्यसलाई बदल गर्नु त एउटा कुरा हो तर त्यसबाट सिर्जित जुन अवस्था छ त्यसमा उसले सर्वोच्च अदालतले नै तोकेर प्रधानमन्त्री तोकेर उसलाई नियुक्त गर्ने व्यवस्था गर्यो। यो अत्यन्त राजनीतिक प्रेरित निर्णय थियो जो अहिले देखिरहेको छ। यसले गर्दा यो संसदीय व्यवस्थाको मर्ममा यति ठुलो
यहाँलाई लाग्छ अब यसको विकल्प खोज्ने बेला भयो।
डिफिनेटली यो त के यो बेलायती संसदीय प्रणाली नेपालमा असफल सिद्ध भइसक्यो।
तर जस्तो भनौँ न यहाँ त पुरानो नेता हुनुहुन्छ 28 सालदेखिको यहाँको राजनीतिको त्यो उचाइ छ। झापा आन्दोलनदेखि पछि माले हुँदै मालेको महासचिव भएर आउनुभयो। अहिले पनि नेपाली राजनीतिमा तपाईँको संसदीय अङ्कगणितमा आफ्नो ठाउँ होला तर नेपाली वाम आन्दोलनमा तपाईँ एउटा सर्लक्क देखेको एउटा धुरी हुनुहुन्छ नि। तर तपाईँलाई लाग्दैन दुई तिहाई हाराहारी मत वामपन्थीहरूले लिएर आए, वामपन्थीहरूको एजेण्डा गणतन्त्र हो, संविधानले गणतन्त्र लेखिसक्यो, अब त्यो पनि सम्हाल्न नसकेपछि त नेपालको राजनीति सम्हाल्न नसक्नेहरू त वामपन्थीहरू नै रहेछन् नि त।
भने म हुन त यो अहिले मुखमा वामपन्थी परे तर देशका कुनै दलहरूले सम्हालेनन्। जुन अलि अलि संख्या बहुल भएर राष्ट्रिय राजनीतिका कर्णधार भएका छन् उनीहरूले नै सकेनन् व्यवस्थामा। अहिले मैले भन्न खोजेको भने यो अहिले भन्ने हो राजनीतिक भाषामा भन्ने हो भने अहिलेको प्रजातन्त्र एउटा पुँजीवादी प्रजातन्त्र हो होइन। यो हाम्रो जस्तो विकासशील मुलुकमा आएको एउटा विशिष्ट प्रकारको पुँजीवादी प्रजातन्त्रै हो। अहिले मैले जुन यो बेलायती संसदीय प्रणाली चाहिँ असफल भयो यसलाई खारेज गरौँ भनिरहँदा मैले अहिले तत्कालै जनवादी प्रजातन्त्र अथवा जनगणतन्त्रको प्रजातन्त्र मैले भनेको होइन। त्यो पुँजीवादी प्रजातन्त्रमा पनि शासकीय स्वरूप होइन मा भिन्नताहरू छन् होइन, एक बाहेक अरू पनि छन्। जस्तो भनौँ नेपालमा यो अघि यो बेलायती संसदीय प्रणाली सुधारिएको समेत फेल भयो होइन। अब यसको विकल्प यही पुँजीवादी प्रजातन्त्रभित्र अर्को पनि छ। त्यो के हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहेको हाम्रो सन्दर्भमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख भएको सिस्टमको अहिले आवश्यकता पर्यो। यद्यपि यो पुँजीवादी प्रजातन्त्रभित्रकै हो, जस्तो पुँजीवादी प्रजातन्त्रमै अमेरिका छ, अमेरिकामा त्यस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएको त्यहाँ त राष्ट्रपतिको कुरा छ होइन। त्यही कारण अब काहीँ संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था छन्, यी दुइटै पुँजीवादी प्रजातन्त्रकै रूप हुन्। अब यो नेपालमा 7 सालदेखि पटक पटक प्रयोग गरेको, तेस्रो पटक प्रयोग गरिँदा यो असफल भइसक्यो किनभने यसले आफ्नो गुण विसर्जन गर्यो, यसको गुण रहेन। यो तिनवटा अङ्गहरूमा जुन विभाजन र नियन्त्रण हुन्थ्यो एक आपसमा त्यो कुरा रहेन, त्यस कारण यसको औचित्य सिद्धो, यसले केही डेलिभरी दिएन नेपाललाई। त्यही कारण यसको बदलामा नेपालमा पुँजीवादी प्रजातन्त्रै हो होइन, त्यसलाई मैले जनताको प्रजातन्त्र, पिपुल्स डेमोक्रेसी अथवा कम्युनिस्ट प्रजातन्त्र मैले भनेको होइन। अहिले पुँजीवादी प्रजातन्त्रकै यो शासकीय स्वरूप परिवर्तन गरौँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख रहेको व्यवस्था ल्याउँ होइन। यो यसले काम दिएन किन यसमा जुन अस्थिरता आयो, यसमा यो राजनीति जुन ढङ्गले लुटतन्त्रमा, धनतन्त्रमा, भागबण्डमा र अव्यवस्था ल्याउनमा जुन राजनीति विकृत भयो नि, त्यस कारण यो डिफिनेटली म त्यो पुरै नोज हुन त जन्मेको पनि 8 सालमा हो, त्यस बेलाको भनौँ न परिपाटीलाई त्यस बेला मैले बुझ्ने स्थिति नरहे पनि त्यस बेला म जन्मैदेखिको जुन यो संसदीय परिपाटी हो यो नेपालमा असफल सिद्ध भयो, यसबाट केही हुनेवाला छैन। अरे जे जति दलहरू यसमा यसलाई सञ्चालन गरिरहेका छन्। यी दलहरूको सिद्धान्तमा, मान्यतामा, आचरणमा यति धेरै पुवाल परिसकेका छन् कि ती पुवालहरू टाली छाड्दै छैनन्। त्यस कारणले गर्दा सबभन्दा पहिले त यो व्यवस्थै बदलौँ, होइन? मैले अघि भनिहालेँ, यो संसदीय प्रणालीको, पुँजीवादी प्रणालीको व्यवस्था बदलौँ र पुँजीवादी प्रजातन्त्रभित्रकै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र कार्य माने संवैधानिक राष्ट्र प्रमुखको व्यवस्था ल्याउँ। एक, निर्वाचन प्रणालीले अत्यन्त खराब भयो, यसले त एउटा ओडा जित्न पनि, ओडामा चुनाव लड्न पनि लाखौँ चाहिने, अब पालिका जित्न करोडौँ चाहिने, संसद जित्नको लागि त अब दसौँ करोड चाहिने। यस्तो कुनै राजनीतिक कर्मीले लड्ने चुनावै होइन, यो चाहिँ ठेकेदारहरू, दुई नम्बरियाहरू, विदेशका दलालहरूले पैसा खर्च गर्ने व्यवस्था हो। त्यस कारण यो संसदीय प्रणाली, यो चुनाव प्रणाली नबदल्ने हो भने यो लोकतन्त्र पनि हुन्न, लोकतन्त्रमा बनिरहन्छ। दोस्रो कुरा के भने, यसले जुन भ्रष्टाचार बढायो होइन, चुनावले पनि जुन परिपाटी, त्यसलाई रोक्नै सकिन्न। त्यस कारण यो भ्रष्टाचार यति धेरै बढेको छ कि यसलाई रोक्नको निम्ति नीति परिवर्तन गरेर मात्रै पुगेन। मैले के देख्छु भने, यसमा संरचनागत परिवर्तन गरौँ। एउटा त अघि मैले भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणाली ल्याउँ।
अब प्रणालीमा परिवर्तन ल्याए पनि व्यक्ति त यिनै हुन्ने होइन,
अनि यसमा अलिक चेन्ज आउँछ,
दलहरू पनि यिनै हुन्, नेता पनि हुन्।
अनि यसो दुईटा कुरा, अहिले यो प्रणाली त्यसै आउँदैन नि त, अब नयाँ खाले जस्तो अहिले देश जुन ढङ्गले भित्री अव्यवस्था र बाहिरी हस्तक्षेपको जुन खाडलमा नेपाल परेको छ, त्यो खाडलबाट देशलाई निकाल्नको निम्ति कुनै पनि एउटा साँचो सही दल हुन्थ्यो भने पनि उसको पिताम पनि थिएन, हुने थिएन, उसले मात्रै सक्दैन थियो, सबै देशभक्तलाई मिलाउनु पर्थ्यो। तब त अहिले नेपालका संख्या बहुल जति पनि दल छन्, जस्तो कम्युनिस्ट नामको दलहरू छन्, एमाले भन्ने भयो, समाजवादी भन्ने भयो, अब माओवादी भन्ने दलहरू छन्, यी संख्या बहुल देखिएका अस्तिको चुनावबाट, अब पछि के हुने हुन् भन्न सकिन्न होइन। यस्ता दलहरूले पनि आफ्नो सिद्धान्त, आफ्नो मान्यतालाई नै बदलेको हुनाले उनीहरूबाट पनि, उनीहरू गलत दिशामा गइरहेको हुनाले उनीहरूबाट यस्तो किसिमको परिवर्तन हुन सक्ने म पूरा सम्भावना देख्दिनँ। त्यस कारण अहिलेको स्थितिमा देशमा चारवटा प्रवृत्तिको, चारवटा धाराका राजनीति चल्छन्। एउटा कम्युनिस्ट राजनीति, अर्को गैर कम्युनिस्ट वामपन्थी राजनीति, अर्को प्रजातान्त्रिक राजनीति, अर्को राष्ट्रवादी राजनीति। राष्ट्रवादी राजनीति जो राजा देउता धर्म परम्परालाई पनि मान्छन्, त्यसलाई मैले राष्ट्रवादी राजनीति भन्छु। देशभक्त होइन, मैले राष्ट्रवादी भनेर देशभक्तलाई भनेको होइन, राष्ट्रवादी एउटा पोलिटिकल ट्रेन्ड छ नेपालमा, मैले अघि भने। यी चारटै धारामा देशभक्त पनि छन्, विदेशभक्त पनि छन् होइन। त्यस कारण यी चारटै धाराका देशभक्तहरू एजेन्डाको आधारमा एक ठाउँमा आउनुपर्छ र त्यो एजेन्डाको मूल कुरा हो यो सिस्टम बदल्ने, यो बेलायती प्रणालीलाई बदलौं, संसदलाई बदलौं र पुँजीवादी प्रजातन्त्रकै अर्को रूप, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख भएको व्यवस्था ल्याउँ, निर्वाचन प्रणाली बदलौं। यो निर्वाचन प्रणालीले भ्रष्टाचारलाई बढाउँछ मात्रै, लोकतन्त्रलाई लोकतन्त्र बनाउँछ मात्रै, यसलाई बदलौं र यस्तो प्रणाली यस्तो ल्याउँ कि जहाँ सांसदहरूको काम चाहिँ सरकारलाई बजेट दिने, सरकार देशको को निम्ति कानून बनाउने या संशोधन गर्ने संविधान या कानूनमा, र सरकारको निगरानी गर्ने होइन, उसको उसले के गर्यो के गरेन भनेर जसको वाचडगको काम गर्ने, यी तिनवटा मात्रै भूमिका दिउँ र कुनै पनि सांसदहरूलाई मन्त्री नबनाऊ। मन्त्री, सांसदहरू मन्त्री हुने बित्तिकै भ्रष्टाचार हुने भयो होइन, किन सांसदहरूको, संसदको चुनाव नै यति महँगो भयो कि किनभने पछि चुनाव गरेर सत्तामा पुग्ने र राजस्व दोहन गरेर त्यो चुनाव खर्च उठाउने गरी उनीहरूले प्रचुर मात्रामा पैसा बाँडेर भ्रष्टाचार बढाउने भयो। त्यसकारण यो ढङ्गको सिस्टम ल्याउँ होइन, यो व्यवस्थागत परिवर्तन पहिलो कुरा हो, यो गरिनु पर्यो। अब दोस्रो कुरो, यसरी गर्दा मैले भनौँ, मैले जुन पुँजीवादी प्रजातन्त्रकै कुरा गर्दैछु, त्यो पुँजीवादी प्रजातन्त्रमा यस्तो होस् कि देशका सबै राजनीतिक शक्तिहरू एउटा उच्च स्तरीय सहमतिको आधारमा एक ठाउँमा आउँ, सबै कम्युनिस्ट वामपन्थी प्रजातन्त्रवादी राष्ट्रवादी धारका अगुवाहरू, हामी एउटा उच्च स्तरीय सहमति आउँ जहाँ राजकीय सत्ताको स्रोत जनता हो र राजकीय सार्वभौमिक सत्ताको स्रोत पनि जनता नै हो भन्ने कुरा जो 63 सालको आन्दोलनबाट स्थापित भएको देशको उपलब्धि हो, यो उपलब्धिमा हामी डिटो गर्नेहरू, यसमा कायम रहनेहरू र सबै चारै धाराका देशभक्तहरू एक ठाउँमा आउँ र राष्ट्रिय शक्ति त्यस प्रकार एकताबद्ध हुन्छ। त्यो त्यसको आधार, त्यसको चरित्र पुँजीवादी प्रजातन्त्र नै हो, त्यो जनवादी प्रजातन्त्रको मैले कुरा गरेको होइन। त्यस कारण यो ढङ्गको भनौँ न एउटा राष्ट्रिय एकता र सहमतिको पोलिटिक्स, फराकिलो दायराको पोलिटिक्स तर पुँजीवादी प्रजातन्त्रकै पोलिटिक्स को त्यसको मुख्य आधार हो। त्यसको व्यवस्था अघि मैले भनिहालेँ
तर मासुजी मैनालीज्यू तपाईँले भन्नुभएको कुरा चाहिँ एउटा सैद्धान्तिक रूपमा त मिठो सुनियो तर व्यवहारमा वैद्यहरूले नेतृत्व गर्नुभएको माओवादी विप्लवहरू अनि तपाईँ आफै सिपी मैनालीज्यू माओवादी यी सबै ठाउँमा छरिएको र नेकपा एमाले भयो उता चाहिँ अब एकीकृत समाजवादी भयो यसरी छरिएका शक्तिहरूकोलाई फेरि पनि एक ठाउँमा ल्याउने अनि फेरि अर्को एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने भन्ने कुराले चाहिँ देश सधैँभरि प्रयोगशाला जस्तो मात्रै हुने होइन राजनीतिक
यो त भयो नै। जस्तो भनौँ तपाईँलाई भनौँ 2007 सालदेखि नेपालमा अभिजात वर्गको हातबाट नागरिकको तहमा पोलिटिक्स ल्याउने क्रम सुरु भयो तर बाह्य शक्तिहरूको हस्तक्षेप र भित्रीय दलहरूको लम्पसरवादी र दावेदारवादी दृष्टिकोण र नीति यसले गर्दा यो 72 सालमा यो हाम्रो राष्ट्रिय राजनीति कम्प्लिटली विदेशमुखी भयो। पूर्णत विदेशमुखी सिद्धान्त, जस्तो मार्क्सवाद पनि विदेशमुखी, डेमोक्रेटिक सोसियलिज्म प्रजातान्त्रिक समाजवाद पनि विदेशमुखी, राष्ट्रिय प्रजातन्त्र पनि विदेशमुखी, सनातनी भन्नेहरू पनि विदेशमुखी। यो चाहिँ यो 72 वर्षमा विदेशी हस्तक्षेपकारी विदेशी शक्तिहरूले नेपालका बुद्धिजीवीहरू, नेपालका कम्युनिस्ट प्रजातन्त्रवादी राष्ट्रवादी नेताहरू पार्टीहरूलाई यसरी उनीहरूले तालिम दिए, यसरी हुर्काए, यसरी प्रभावित पारे कि सबैले आफ्नो राजनीति चाहिँ विदेशमुखी। जस्तो भनौँ एकजना कम्युनिस्ट दलका एउटा प्रसिद्ध नेताले नि भने उनी विदेश कम्फर्टेबल सरकार बनाउँछु भनेको भने विदेशीहरूलाई कम्फर्टेबल हुने सिद्धान्त बनाउनु पर्यो। उनको सिद्धान्तले त्यो उनको सिद्धान्त विदेशीहरूको निम्ति कम्फर्टेबल हुनु पर्यो, नेपाली जनताको निम्ति आवश्यकको कुरा होइन। विदेशीको कम्फर्टेबल, विदेशीहरूको निम्ति कम्फर्टेबल पोलिटिक्स, विदेशीहरूको निम्ति कम्फर्टेबल सरकार बनाउने कुरो त नाङ्गै भनेर ठाडो शिर लगाएर हिँड्ने मान्छे भइसके नेपालमा। त्यही कारण नेपालको राजनीति यो 7 सालदेखि यता बाह्य हस्तक्षेप शक्तिहरूले यति धेरै प्रभावित पारे, यति धेरै तालिम दिए, यति धेरै व्यवहारमा उनीहरूलाई हुर्काए कि उनीहरूले सहजतापूर्वक मार्क्सवादी राजनीति सिद्धान्तलाई विदेशमुखी, डेमोक्रेटिक सोसियलिज्मलाई विदेशमुखी, राष्ट्रिय प्रजातन्त्र विदेशमुखी, सनातनी कुरा विदेशमुखी बनाउन उनीहरूलाई कुनै आइतबार भएन, यो स्वाभाविक लाग्यो। त्यस कारणले यो विदेशमुखी पोलिटिक्सलाई देशमुखी नबनाइकन हुँदैन, पोलिटिक्सको मोहडा परिवर्तन हुनु पर्यो र बिस्तारै गर्दै 46 सालपछि बिस्तारै गर्दै राजनीति विकृत भयो। राजनीति भनेको सत्तामा पुग्नु जनताको समर्थनले नभए विदेशीको समर्थनले पुग्नु, त्यसमा जसरी पनि अड्नु, देशको हित बिक्री गरेर पनि अड्नु होइन, जनतालाई घात गरेर पनि त्यसमा अड्नु। अब सत्ता भनेको, राजनीति भनेको फाइदाको कुरा हो, लाभको कुरा हो, धन कमाउने कुरा हो, आफ्नो र आफ्नो वरिपरिका मान्छेहरूलाई धनी बनाउने कुरा हो। यसरी जनताबाट बिल्कुल अलग भएको एउटा राजनीतिको विकृति आयो, त्यसमा स्वार्थ घुस्यो। त्यही कारणले दुई चाहिँ नजिक मत पाएर पनि झगडा गरेर त्यो आफू पनि फुटे, अब दुईवटा मिलेर एउटा भएको थिए, अब तिनवटा भएर निस्किए आपसमा, यो भनौँ न यो थुमा जुदाई लडाइँ लडिरहेका छन्। त्यस कारण यसरी विदेशमुखी पोलिटिक्स भयो जुन भयो, त्यसरी विकृत भयो जुन राजनीति विकृत भयो, विदेशमुखीलाई स्वदेशमुखी बनाउनु पर्ने अहिलेको आवश्यकता हो, यो विकृतिलाई शुद्धिकरण गर्नुपर्ने अहिलेको आवश्यकता हो। तेस्रो कुरा हो अघि मैले भने कि फराकिलो दायराको सबै राष्ट्रिय शक्तिहरू अटाउने किसिमको सहमतिको अब अहिलेको राजनीति पुँजीवादी प्रजातन्त्र भए पनि यस्तो किसिमको प्रजातन्त्र ल्याउनुपर्छ र यस्तो ल्याउन पर्ने अहिलेको वस्तुगत आवश्यकता हो। ककलले कति त्यसलाई अनुमोद गरे यो दोस्रो कुरा हो, तर यो अहिलेको वस्तुगत आवश्यकता हो र सबै दलमा यस सम्बन्धमा चल भनौँ न हलचल मचिरहेको छ। त्यस कारण कुन दलले कसरी ल्याउने हुन् अनि कसरी जाने हुन् त्यो बाटो खोजिरहेका छन्, छलफल भइरहेको छ। मैले ती सिङ्गासिङ्गै दलहरू परिवर्तन हुन्छन् भन्ने पनि म देख्दिनँ र ती दलहरूमा अघि मैले भने जस्ता कुरालाई मान्ने मान्छेहरू छैनन् होइन। कम्युनिस्ट वाम, गैर कम्युनिस्ट वामपन्थी, प्रजातन्त्रवादी, राष्ट्रवादीमा देशलाई माया गर्ने र अहिले देशको आवश्यकतालाई परिपूर्ति गर्ने सिद्धान्तको प्रतिपादन गर्ने त्यो सिद्धान्तमा पुग्ने मार्क्सवादीहरू छैनन्, अब प्रजातन्त्र गैर कम्युनिस्ट वामपन्थीहरू छैनन्, प्रजातान्त्रिकवादीहरू छैनन्, राष्ट्रवादीहरू छैनन् भन्ने होइन, छन् तर छरिएका छन्, उनीहरू एक ठाउँमा आउनु पर्यो होइन, र एउटा सार्थक विकल्प जसले अघि मैले भने देशमुखी सिद्धान्त, शुद्धिकृत राजनीति, सबैलाई सबै राष्ट्रिय शक्ति एक ठाउँमा आउने सहमति, र पुँजीवादी प्रजातन्त्र देशमुखी हुने पुँजीवादी प्रजातन्त्र, साथसाथै अहिले चाहिँ भनौँ न राष्ट्रिय यो यो राजनीतिमा यस्तो भयो, अब अर्थतन्त्रमा अहिले यो समाजवादमा जाने बेला भएको छैन होइन, समाजवाद कम्युनिस्टले भनेको पुँजीवाद विरोधी समाजवाद हो, यो संरचनामा र यो ढङ्गले त त्यो आउँदै आउँदैन, त्यो कल्पना गर्नु जनतालाई ढाँट्ने कुरा हो। अब डेमोक्रेटिक सोसियलिजम भन्नेहरू ठिक छ, उनीहरूले गर्न सके गर्न सक्थे, उनीहरू पनि विदेशमुखी भए होइन, जसरी चाहिँ निजीकरण उदारीकरण लिएर उनीहरूले जुन डेमोक्रेटिक सोसियलिजमको मर्ममा प्रहार गरे, विदेशीहरूको जस्तो अमेरिकाले ल्याएको एमसिसी जस्तो नेपाललाई विदेशीको अखडा बनाउने र नेपाललाई एउटा विदेशीको इन्ट्रेस्टमा एउटा द्वन्द्वको अखडा बनाउने पोलिटिक्स बोक्ने एमसिसीलाई त्यो नभइकन छाकै नबस्ने डेमोक्राट भए, त्यो ल्याउँदा हुन्छ कि भन्ने कम्युनिस्टहरू भए, त्यो यस्तो यस्तो ढङ्गले जुन गलत मान्यताहरू अगाडि आइरहेका छन्, यी गलत मान्यताहरूको विपरीत होइन
जस्तो मासेजु यति राम्रो विश्लेषण गरिराख्नु भएको छ आफ्नो ढङ्गले, तर वैशाख 63 को आन्दोलन पछि को मैले अघि पनि यो प्रश्न गरेको थिएँ, गणतन्त्र पनि स्थापित भइसक्यो, संविधानमा लेखिसक्यो, अनि नेपालका वामपन्थीहरूले नेतृत्व गरे, सबै यो सबै चिज भयो, सबै कुराको निकास यही संविधानमा खोज्न सकिन्छ पनि भनियो, तर सबैका बीच पनि फेरि तपाईँले अहिले भन्नुभयो सबै कुरा सोद्धा अघि भन्नुभएको थियो, मुखौटा कम्युनिस्ट धेरै भए खास कम्युनिस्ट भएन भन्नुभएको थियो, यो सबैका बीच पनि नेपालको समग्र कम्युनिस्ट आन्दोलनमै विचलन आएको रहेछ होइन, यसको मतलब
कम्युनिस्ट आन्दोलन मात्रै होइन, म कम्युनिस्ट भएकोले तपाईँले त्यो मलाई सम्झाउनु भएको होला, त्यति होइन, हामीले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा पनि घनघोर विचलन आयो, मैले अहिले व्याख्या गर्ने अहिले मौका छैन, हामी यही आउने कार्तिकको 27-28 गते चितवनमा हामी राष्ट्रिय महाधिवेशन गर्दैछौँ, हाम्रो आफ्नो राष्ट्रिय त्यहाँ हामीले यो 72 वर्षकै पोलिटिक्सको विशेष गरी कम्युनिस्ट पोलिटिकको हामीले समीक्षा गर्ने कोसिस गरेका छौँ, र त्यहाँ कहाँ कहाँ हामी चुक्यौँ होइन, कम्युनिस्ट आन्दोलन कहाँ कहाँ चुक्यो भन्ने पनि त्यहाँ त्यो दस्तावेज पारित भएपछि मैले भनौँला, अहिले मैले भन्न नमिल्ला होइन, कहाँ कहाँ चुक्यौँ त्यो पनि लेखेको छ, कहाँ कहाँ गलत नीति लिउँ त्यो पनि भनेको त्यहाँ उल्लेख गरिएको छ, हामीले 7 सालपछि कस्तो कार्यनीति लिएर कस्तो तत्कालीन कार्यक्रम लिएर लड्नु पर्थ्यो कम्युनिस्टले होइन, त्यो त्यसबेला हामीले विधानसभालाई जुन मुख्य बनायौँ त्यो घनघोर कलबयुग थियो होइन, विधानसभा हाम्रो निम्ति छँदै थिएन, त्यो विदेशीको निम्ति थियो, कम्युनिस्टले त्यसलाई समर्थन गरे पनि, बिपी बाबुले त्यसलाई समर्थन गरे पनि, बिपीले पनि त्यसलाई डेमोक्रेसी ल्याउने राम्रो माध्यम भनेर लोभिएर समर्थन गरे पनि त्यसको परिणाम उहाँले त्यसबेला बुझ्नु भएन, हाम्रो पीएल हाम्रा संस्थापक नेताले पनि त्यसबाट जनवाद ल्याउन सकिन्छ भन्ने भ्रम पर्यो र उहाँहरू त्यसको पछि लागे, तर त्यो आएको भए हामी सिद्धिसक्थ्यौँ 7 सालपछि नै होइन, कि हामी सिक्किम जस्तो गाभिन्थ्यौँ, कि हामी भुटान जस्तो प्रोटेक्टरेट संरक्षित राज्य बन्थ्यौँ होइन, जो अहिले पनि बनाउन खोजिँदैछ होइन, त्यसकारण यी समीक्षा हामीले गरेका छौँ, हाम्रो राजनीतिले मार्क्सवादी राजनीतिले कहाँ बाटो बिरायो, कहाँ नीति बिरायो होइन, कहाँ कस्ता कस्ता त्यहाँ ठिक विचार आएका थिए तिनीहरूलाई दमन गरियो होइन, जस्ताको पनि हामीले विश्लेषण गरेका छौँ होइन, त्यो कारण यो तपाईँले भने कम्युनिस्टको मात्रै होइन, कम्युनिस्टले पनि मार्क्सवादलाई नेपालको वस्तुस्थिति र नेपालका विशेषता अनुरूप मार्क्सवादमा उभिएर नीति लिन सकेनन्, किनभने मार्क्सवादको दोष होइन, हामी कम्युनिस्टहरूको दोष हो, हाम्रा अग्रजहरूले केही राम्रो काम गरे पनि कतिपय सबै राम्रो काम गर्न सक्नु भएन, गर्नुपर्ने जति गर्न सक्नु भएन, राम्रालाई हामीले राम्रो काम गरे बापत उहाँलाई साधुवाद धन्यवाद दिउँ प्रशंसा गरौँ नेता मानौँ, तर कमजोरीहरू एउटा समयका कुरा हुन्, त्यसलाई सच्याउने हाम्रो काम हो होइन, हामी अहिलेको अवस्था जो 70 वर्ष देख्यौँ कम्युनिस्ट पार्टी बनेको पनि 72 वर्ष हामीले भोगिसक्यौँ, अब यस अवधिमा जे देखे त्यसलाई आत्मसात गर्दै होइन ती तथ्यलाई स्वीकार गर्दै होइन हामीले सिद्धान्तलाई जुन गलत ढङ्गले बुझेका थियौँ त्यसलाई सही बनाउँदै र वस्तुस्थिति र विशिष्टता अनुरूपका नीति लिनु अहिलेको कम्युनिस्टको कर्तव्य हो होइन, त्यही कारण अहिले त्यो बन्ने क्रममा नि अहिले हामीले नेकपा माले मैले भने अघि अहिले भनौँ त्यो यो व्यवस्था परिवर्तन गरे अहिले मैले उल्लेख गरेँ, यो राजनीति भनेको अहिले नै जनगणतन्त्रको कम्युनिस्ट गणतन्त्रको जनवादी प्रजातन्त्रको अवस्था होइन, पुँजीवादी प्रजातन्त्रकै जनमुखी पुँजीवादी प्रजातन्त्रकै व्यवस्था हो। अर्थतन्त्र पनि अहिले नै समाजवाद बनाउने होइन, अहिले राष्ट्रिय पुँजीको विकास गर्ने र साना पुँजीहरू होइन कृषि यो पर्यटन सेवा क्षेत्रमा हुने उद्योगहरू र हाम्रो लघु मझौला र साना र मझौला उद्योगहरू बढाउने यसलाई तिनीहरूले जुन सानो पुँजी र राष्ट्रिय उद्योगहरूले ठुला पुँजी ल्याउँछन् यी दुईटालाई मिलाएर हामीहरूले सामाजिक पुँजी भन्ने गरेका छौँ किनभने यिनीहरूको सामाजिक चरित्र छ। मैले के छ अहिले मैले व्याख्या गरेर समय लिन भ्याइनँ, तर यी दुईटैको सामाजिक चरित्र छ त्यस कारण यिनीहरूलाई हामीले सामाजिक पुँजी भन्यौँ। र यो सामाजिक पुँजी समाजवाद पनि होइन, सामाजिक पुँजी हो जसलाई हामीले सामाजिक न्याय हुने गरी होइन गरिब गुरुवाहरूको पनि रोजगारी शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा हुने गरी यो सामाजिक पुँजीको विकास गरौँ र नेपालमा 10-20 विनोद चौधरीहरू जन्मिउन् त्यसमा सिपी मैनालीको नेकपाओलेको टाउको दुखाइ छैन होइन, तर के भने जो अहिले आर्थिक विकास सामाजिक पुँजीको आधारमा गर्छौँ त्यसमा बहुसंख्यक व्यापक बहुसंख्यक गरिब गुरुवाका अघि भनिएका कुराहरूको सम्बोधन
हुनुपर्छ।
दोस्रो कुरा यो सामाजिक पुँजीको विकास गर्ने दोस्रो आधार चाहिँ यो स्वावलम्बन राष्ट्रिय स्वावलम्बनमा आधारित हुन्छ। हाम्रो त के भने हाम्रोमा टन्न तरकारी उत्पादन हुन्छ, हामी 20 मिसिएको तरकारी ल्याउँछौँ विदेशबाट किनेर खान्छौँ, हाम्रो तरकारीलाई हामी माटोमा
हुन्छ। अब यहाँहरूको आज मिठो संवाद भयो, यहाँका कुराहरू प्रेमपूर्वक सुन्यौं। राष्ट्रिय सम्मेलनमा तपाईँले नयाँ एजेन्डाहरू लगाएर हामी बहस गर्छौँ भन्नुभएको छ, राष्ट्रिय सम्मेलन सकिएपछि फेरि एकपल्ट हामी यस्तै मिठो बहस गरौँला। आजलाई समय दिनुभयो, समय यति रह्यो, धन्यवाद।
लास्टमा यति नै भने बहुत धन्यवाद छ कि हामीले राजनीतिलाई देशमुखी बनाऊ, राजनीतिलाई शुद्धिकरण गरौं, सबै अटाउने सहमति गरौं र फराकिलो पुँजीवादी प्रजातन्त्र ल्याउँ, त्यसको वैकल्पिक शक्ति वैकल्पिक सिस्टम ल्याउँ जसमा अघि मैले सिस्टम भने चुनाव प्रणाली भने सांसदहरू मन्त्री नहुने प्रणाली भने त्यो ल्याउँ, त्यसको निम्ति भ्रष्टाचार हटाऊ र गरिबी आदि यसको निम्ति चाहिँ हामी नेकपा माले एजेन्डा अगाडि सार्छ र त्यसको
तात्कालिक
संघर्ष गर्ने हाम्रो दायित्व हुनेछ। हामी त्यो दायित्वको विषयमा छलफल गर्न तपाईँले भने बोलाउनु भयो भने फेरि म सहभागी
हुन्छु। धेरै धेरै धन्यवाद। नेकपा एमालेका महासचिव सीपी मैनालीसँग यी संवादका साथ आजको कार्यक्रम अन्तर संवाद यही सकिन्छ। पराग पोखरेल, शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।